यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा बेइजिङमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भोलि भेटवार्ता गर्नुहुँदै स्थानीय तहको उपनिर्वाचन अन्तर्गत 37 स्थानको नतिजा सार्वजनिक। पाठेघरको मुख्य क्यान्सरको रोकथामका लागि 2,50,000 महिलाको परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना। गिनीमा फुटबल खेल दर्शक बीच भागदौड़ मच्चिदा 56 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा जनकपुर बोल्ड्सको लगातार दोस्रो जीत। काठमाण्डु गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजको विजय शुरूआत।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, हर्र जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा आज बेइजिङ पुग्नु भएको छ। प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनिया कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ पुग्नु भएको हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री ओलीले चिनिया समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदान प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले समेत भेट गर्नुहुने तालिका रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ। यस्तै उहाँले बेजिङ स्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल चीन व्यापार मंचलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ BRI कार्यान्वयन योजनामा केही संशोधन सहित हस्ताक्षर गर्ने गरी नेपाल तयार भएको छ। चीनले प्रस्ताव गरेको BRI कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेर निर्क्यौलमा पुगेको हो। कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेपाली कंग्रेसका महामन्त्री गगन थापा र पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा रहनु भएको थियो। कार्यदलका सदस्य पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ाका अनुसार चीनले गरेको प्रस्तावमा छलफल गरेर अन्तिम टुंगो लगाइएको छ। BRI फ्रेमवर्कका नाममा नेपालले सन् 2017 प्रमुख सम्झौता गरेको हुनाले BRI फ्रेमवर्ककै नामको कार्ययोजनामा हस्ताक्षर गर्न नेपाल तयार भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। राष्ट्रपति पौडेलले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिशमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोक्नु भएको छ। अध्यक्ष ओली चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मेवारी प्रदान गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। हिजो सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणनामा अहिलेसम्म 37 स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष सहित 41 पदका लागि भएको उपनिर्वाचनमा नेपाली कंग्रेसले 16, नेकपा एमाले 7, नेकपा माओवादी केन्द्रले 9, जनता समाजवादी पार्टी नेपालले 2, राष्ट्रिय स्वतन्त्र पार्टीले 1, नेपाल मजदूर किसान पार्टीले 1, नेकपा एकीकृत समाजवादीले 1 र 1 पदमा स्वतन्त्र उम्मेद्वारले विजय हासिल गर्नुभएको निर्वाचन आयोगले जनाएको छ। नेपाली कंग्रेसले 16 वडा अध्यक्षमा जीत हासिल गरेको छ भने नेकपा एमाले 1 गाउँपालिका अध्यक्ष, उपाध्यक्ष 1 र वडा अध्यक्ष 5, नेकपा माओवादी केन्द्रले उपप्रमुख 1, अध्यक्ष 1, उपाध्यक्ष 1 र वडा अध्यक्ष 5 स्थानमा जीत हासिल गरेको छ। यस्तै जनता समाजवादी पार्टीले वडा अध्यक्ष 2, राष्ट्रिय स्वतन्त्र पार्टीले वडा अध्यक्ष 1, नेमकिपाले 1, नेकपा एकीकृत समाजवादीले एक र एक ओडामा स्वतन्त्र उम्मेद्वार निर्वाचित हुनुभएको छ। मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नमो नारायण माझी 6,969 मत ल्याएर निर्वाचित हुनुभएको छ। हिजो सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कंग्रेसका बलराम सरदार थारूले 5,333 मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो। रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरपुरा बुढा निर्वाचित हुनुभएको छ। बुढाले 3,627 मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कंग्रेसका केश कुमारी तुलाचनले 2,128 मत प्राप्त गर्नुभयो। यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने 4,273 मत ल्याएर निर्वाचित हुनुभएको छ। नलगाडमा नेपाली कंग्रेसका उम्मेद्वार इन्द्रा चन्दले 3,147 र नेकपा एमालेका उम्मेद्वार सुनिता बोहराले 2,542 मत प्राप्त गर्नुभयो। दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार जंगबहादुर शाही विजयी हुनुभएको छ। एमालेका शाहीले 3,127 मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कंग्रेसका उम्मेद्वार झलक भण्डारीले 2,675 मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुलोचना कुमारी भण्डारी निर्वाचित हुनुभएको छ। भण्डारीले 1,740 मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कंग्रेसकी पुल्ती सरा शाहीले 1,474 मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो। काठमाण्डुको किर्तिपुर नगरपालिकाको प्रमुखका लागि हिजो भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ। पछिल्लो मत परिणाम अनुसार किर्तिपुरमा नेपाली कंग्रेसका उम्मेद्वार कृष्णमान डंगोल 3,385 मतका साथ अगाडि हुनुहुन्छ भने उहाँलाई पछ्याउँदै गर्नुभएको नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र मानन्दरले 2,726 र नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले 2,317 मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ। दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ। यस्तै बदर भएको मत पुनः गणना गर्न निर्वाचन आयोगले सुझाव दिएपछि उदयपुरको बेलका नगरपालिका वडा नम्बर 9 रोकिएको मतगणना शुरू भएको छ। उदयपुर जिल्लाको बेलका 9 निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताले बदर भएको मत पुनः गणना गर्न निर्वाचन आयोगले सुझाव दिएपछि रोकिएको मतगणना शुरू भएको जानकारी दिनुभयो। बेलकामा 1,885 मत खसेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 2,50,000 महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ। मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका 30 49 वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन 27 गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तन सम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रूपमा स्क्रीनिङ थाल्ने उल्लेख छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2022 मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका 2,169 तथा स्तन सम्बन्धी 2,255 नयाँ बिरामी भेटिएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा 12% घर परिवारमा कम्तीमा एकजना विधवा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। राष्ट्रिय जनगणना 2078 उल्लेखित तथ्याङ्कमा आधारित नेपालमा एकल महिला शीर्षकको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 12% घरमा कम्तीमा एक विधवा र 2% घर परिवारमा विधवा बाहेकका एकल महिला रहेको उल्लेख छ। यस्तै कम्तीमा एक विधवा महिला भएका घर परिवार सुदूरपश्चिममा 14% छन् भने कर्णाली प्रदेशमा 11% छन्। प्रतिवेदनले 35 वर्ष वा सोभन्दा माथिका विवाह नगरेका महिला विधवा पारपाचुके र विभिन्न बसेका यसै गरी भिन्न बसेका महिलालाई एकल महिला भनी परिभाषित गरेको छ। यसमा समग्र एकल महिलाका साथै विधवा महिलाको समेत छुट्टा छुट्टै अवस्था विश्लेषण गरिएको छ। विगतका जनगणना र सर्वेक्षणहरूका साथै संयुक्त राष्ट्रसंघले तयार गरेको जनगणना सम्बन्धी विभिन्न सिफारिशलाई समेत मनन गरी तथ्याङ्कको तुलनात्मक विश्लेषणका आधारमा प्रतिवेदन तयार गरिएको हो। खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनु भएको छ। कर्णाली प्रदेश सदरमुकाम सुर्खेत स्थित वीरेन्द्रनगरमा आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा उहाँले बजेट अभाव देखाई काम हुन नसकेका संघीय खानेपानी आयोजना अब नरोकिने बताउनु भएको हो। यसैगरी उहाँले कर्णाली प्रदेश सहित विकट क्षेत्रमा आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाईमा पहुँच पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री यादवले स्वच्छ खानेपानी सहित एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढ़ाई काम गरिरहेको जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बिउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको छ। बिउ सम्बन्धी निर्माण गरिएको सफ्टवेयर देसिस टूको आज काठमाण्डुमा शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड़न आवश्यक रहेको बताउनुभयो। बिउ बिजनको वितरणलाई डिजिटलाइजेशन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने उहाँको भनाइ छ। विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ। मन्त्री परिषदबाट पहिलो संशोधन भएको उक्त कार्यविधि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा आउँदा विदाई र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको संख्या कटौती गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो। प्रस्तावित संशोधित कार्यविधि अनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किँदा उपराष्ट्रपति प्रधानमन्त्री गृहमन्त्री सहित 14 जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किँदा उपराष्ट्रपति सहित 23 जना पदाधिकारी विमानस्थलमा उपस्थित हुने व्यवस्था रहेको थियो। त्यसैगरी संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्री सहित 12 जना पदाधिकारी उपस्थित हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी 21 जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो। नयाँ कार्यविधि अनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन। यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले विश्व प्रसिद्ध गढ़ीमाई मेलाको अवसरमा पारेर गढ़ीमाईको दर्शन तथा पूजा आराधना गर्नुभएको छ। उपराष्ट्रपति यादवले आज बिहान गढ़ीमाई मन्दिरको दर्शन गर्नुभएको हो। त्यस अवसरमा मन्दिरमा पुजारीबाट उपराष्ट्रपति यादवले टीका प्रसाद समेत ग्रहण गर्नुभएको थियो। अन्नपूर्ण संरक्षण क्षेत्रमा 223 प्रजातिका सुनाखरी भेटिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र योजना एक्यापले गरेको खोज तथा अन्वेषणका क्रममा 800 मिटरदेखि 4500 मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो। सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि साइटिसमा सूचीकृत वनस्पति हो। औषधीय गुणका भएका कारण कतिपय प्रजातिको सुनाखरीको अवैध तस्करी समेत हुँदै आएको छ। नेपालको सुदूरपश्चिम क्षेत्रमा अझै पनि लैंगिक हिंसाका घटनाहरूमा कमी आउन सकेको छैन। लैंगिक हिंसा विरूद्ध विभिन्न अभियान नै संचालन गरिएको भए पनि परम्परागत सामाजिक संरचना, लैंगिक असमानता, अशिक्षा, गरीबी र कानूनी प्रणालीको प्रभावकारी कार्यान्वयनको अभावले पनि घटनामा कमी आउन नसकेको हो। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिमका प्रायः महिलाहरूले हरेक महिना रजस्वला हुँदा भोग्नु परेको ठूलो समस्या नै छाउपडी कुप्रथा हो। महिनावारीका बेला छाउगोठमा बस्नुपर्ने कुप्रथा अहिले पनि थुप्रै ठाउँमा कायम रहेको छ। कञ्चनपुरकी वृद्ध महिला मुन्दरी थापा महिनावारी हुँदा छाउगोठमा बस्नु पर्दाका पीड़ादायी अनुभव यसरी सुनाउनुहुन्छ।
गाई गोरु योतिर गाई गोरु योतिर आफू अलग मनाएपछि नानो झोपडो बनायो, म तिमी के खडले छुयो, त्यही सुत्ने, त्यही आगो फुक्ने, कतिखेर उजालो होला, कतिखेर बाहिर जाउँ बसाउला, घाउ दबाउला, गोडा तानेर बसाउला भन्ने मन हुन्थ्यो।
छाउपडी प्रथाले महिलाको मृत्यु समेत निम्त्याउने गरेको छ। सरकारले यो प्रथा हटाउन प्रयास गरे पनि परम्परागत सोचले समाजलाई अझै जकडेको छ। सुदूर पश्चिमका पहाड़ी भूभागका महिलाहरूको जीवन कठिन र संघर्षपूर्ण भए पनि तराईमा यो समस्या तुलनात्मक रूपमा कम देखिन्छ। पहाड़ी जिल्ला डोटीबाट बसाईसरी कञ्चनपुर आउनु भएकी वृद्ध महिला द्रौपदी खाती विगत भन्दा अहिले सुखका दिन आएको सुनाउनुहुन्छ।
बच्चा पाए पनि हामीले निगरी भित्र हिँड्न पाएन। बच्चा कोलाएर छाड्यो भने हामी कैदुरो गएर सेउला ल्यायौ, घाँस काट्यौं। अहिले बाहिर सरमा यसो भारी बेगेर जाने काम जाने भन्ने हान्नै त।
सुदूर पश्चिममा छाउपडी मात्र होइन, घरेलु हिंसा, बाल विवाह, भ्रूण हत्या, सामाजिक बहिष्कार, श्रम शोषण र मानव बेचबिखन जस्ता घटनाले महिलाको शिक्षा, स्वास्थ्य र आत्मसम्मानमा गहिरो असर पुर्याइरहेका छन्। महिला नेत्री कमला बोहरा।
सरकारदेखि लिएर विभिन्न संघ संस्थाहरूले विभिन्न खालका अभियानहरू सञ्चालन गरे छाउगोठ भत्काउनेदेखि अहिले राष्ट्रिय मुद्दा मात्रै नभएर अन्तर्राष्ट्रिय मुद्दासम्म बनिसकेको छ। तर पनि बिहान गएर छाउगोठ भत्काएर आउँदा पर सर्दा उसलाई फेरि अर्को छाउगोठ भन्ने त्यस्तो खालको हिंसा अहिले पनि सुदूरपश्चिममा व्याप्त छ।
छाउपडी कुप्रथा भए पनि यस सम्बन्धी मुद्दाहरू प्रहरी कहाँ पुग्दैनन्। सुदूरपश्चिममा हरेक वर्ष करिब 1200 भन्दा बढी घरेलु हिंसाका घटनाहरू प्रहरी कहाँ दर्ज हुने गरेका छन्। त्यसका अतिरिक्त स्थानीय तहका न्यायिक समिति, मेलमिलाप केन्द्र, महिला आयोगमा समेत घरेलु हिंसाका उजुरीहरू पर्ने गरे पनि प्राय घटनाहरू मिलापत्र गरेरै टुंग्याउने गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की।
महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई हेर्दाखेरि चाहिँ यो जबरजस्ती गराउने मुद्दाहरू सबभन्दा बढी छ। बाल यौन दुरूपयोग छ, अवैध गर्भपतन, बोक्सीको आरोप, बाल विवाह, मानव बेचबिखन जस्ता मुद्दाहरू चाहिँ धेरै संख्यामा देखिएको छ।
सरकार, स्थानीय नेतृत्व र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले महिलाको अधिकार र स्वास्थ्यमा केन्द्रित भएर काम गर्नुपर्छ। लैंगिक हिंसा अन्त्यको अभियानमा हामी सबै सहभागी बनौं। हरीश चन्द्र बाघ, रेडियो नेपाल, कञ्चनपुर।
कान्ति भैरव गुरूकुल विद्यालयले विद्यालय स्तरीय आध्यात्मिक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ। कान्ति भैरव गुरूकुल र राधा माधव समिति श्यामा श्याम धाम ठिमीले आज कान्ति भैरव गुरूकुल गोकर्णेश्वर उत्तर वाहिनीमा आयोजना गरेको प्रतियोगितामा काठमाडौँ उपत्यका गुरूकुल तथा संस्कृत पठन पाठन हुने 11 गुरूकुल एवं विद्यालयका 15 छात्र छनौट भएका थिए। प्रतियोगितामा सोम सरला विद्यालयका आकाश अधिकारी प्रथम, त्यसै गरी नैमी सारणीय संस्कृत गुरूकुलका ऋषभ ढुंगाना द्वितीय, सोम सरलाकै रोचक रेग्मी तृतीय र कान्ति भैरव गुरूकुलका योगेश उपाध्याय र ब्रह्मेश्वर वेद विद्याश्रमका कृतक ढुंगानाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ। पुरस्कृत छात्राहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। गिनीको दोस्रो ठूलो शहर एनजेरेकोरमा एक फुटबल खेलका दर्शक बीच भागदौड़ मचिँदा 56 जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले आज जानकारी गराएको छ। रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरू बीच विवाद भएपछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड़ मचिएको त्यहाँ स्थित राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी उल्लेख गरेको छ। प्रधानमन्त्री आमा दौवरी बाहाले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनरेकोरको टोलीबीचको खेलमा खलल पुर्याउने घटनाको निन्दा गर्नुभएको छ। सन् 2021 भएको सत्ता विद्रोह कुबाट सत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामा डी डोमियोको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रूपमा दक्षिण पूर्वी शहरमा उक्त खेल भएको स्थानीय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई माफी दिनुभएको छ। राष्ट्रपति बाइडेनद्वारा हिजो जारी विज्ञप्तिमा हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसंगत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहर्याइयो र यो गलत हो भनिएको छ। बाइडेन जुनियरलाई यसै वर्षको शुरूमा बन्दुक किन्दा लागू औषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो। जनवरी 20 ट्रम्पले कार्यभार सम्हाल्नु अघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका जो बाइडेनले पटक पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनुभएको थियो। सर्वोच्च अदालतले राष्ट्रपति पदीय मुक्ति सम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्प विरूद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला यो माफी आएको हो। अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका थिए।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। उप
पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कनबाट नेपालमा लगानीका लागि अनुकूल वातावरण देखिएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम भएसँगै आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो। वर्तमान सरकार गठन भएसँगै प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको र मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्र अनुकूल अवस्थामा रहेको पनि अर्थमन्त्रीले बताउनुभयो। विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुने गरी साझा प्रयासहरूलाई अघि बढ़ाउन विकास साझेदारहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा विकास साझेदारहरूका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफू तयार रहेको, क्रेडिट रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षित गरेको उल्लेख गर्नुभयो। छलफलमा विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, संयुक्त राष्ट्रसँगै विकास नियोग लगायत विभिन्न विकास साझेदारहरूको सहभागिता रहेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताहरूले 50 करोड़सम्म लगानी गर्न विदेशबाटै आवेदन दिन सकिने व्यवस्था नेपालमा रहेको बताउनु भएको छ। भारतको उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि शुरू भएको 2 दिने 29 औं साझेदार शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणाली मार्फत स्वतः स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यसै गरी एफडीआईको थ्रेसहोल्ड 5 करोड़बाट घटाएर 2 करोड़मा झारिएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नै नराखिएको मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 4 महिनाको अवधिमा 1128 नयाँ उद्योगहरू दर्ता भएका छन्। यस अवधिमा घरेलु तथा साना उद्योग कार्यालयले 742 उद्योगहरू बन्द गरेको छ। 4 महिनाको अवधिमा रूपन्देहीमा 291, बाँकेमा 242, नवलप्रासी पश्चिममा 112, कपिलवस्तुमा 130 र दाङमा 142 नयाँ उद्योग दर्ता भएका छन्। त्यसै गरी बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र पूर्वी रूकुममा गरी 221 नयाँ उद्योगहरू दर्ता भएका छन्। 4 महिनामा उद्योग र वाणिज्यतर्फ 4 करोड़ रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। नेपाली शेयर बजारमा सोमबार नेप्से परिसूचक तथा कारोबार उच्च रकमले बढेको छ। सोमबार परिसूचक 19.97 अंकले बढेर 2758.04 बिन्दुमा कायम भएको छ। सोमबार 314 कम्पनीहरूका 2,30,11,000 शेयरहरू 10,54,46,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन सबैभन्दा धेरै व्यापार समूह 9.70 र होटेल तथा पर्यटन समूह 4.99% बढेका छन्। नेपाली बजारमा सोमबार छाप भएको सुनको मूल्य प्रतितोला 1,200 रूपियाँले घटेको छ। आइतबार प्रतितोला 1,50,500 रूपियाँमा कारोबार भएको छाप भएको सुनको मूल्य सोमबार घटेर प्रतितोला 1,49,300 रूपियाँमा कारोबार भएको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
नेपाल प्रिमियर लीग एनपीएलमा चितवन राइनोसले विजयी शुरूआत गरेको छ। त्रिवी क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई 5 विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको 112 रनको लक्ष्य पछ्याएको चितवनले 17.1 ओभरमा 114 रन बनाएर लक्ष्य पूरा गर्यो। चितवनको लागि ब्याटिङतर्फ सन्तोष कार्कीले सर्वाधिक 28 रन बनाए। लुक भेङ्केस्टले 22 रन जोडे। कप्तान कुशल मल्ल र रवि बोपारले समान 11 रन बनाए। ओपनर हसन इसाखिल 12 रन बनाउँदा शरद विश्वाकर 11 रनमा अवजित रहे। यता बलिङतर्फ काठमाडौँका लागि साहब आलमले 3 तथा डान डफेट र जिरान इस्लामले समान 1-1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ 20 ओभरमा 9 विकेट गुमाएर 111 रन बनाएको थियो। काठमाडौँका लागि सुमित महर्जनले सर्वाधिक 29 रन बनाए। माइकल डेभिड 25 रनमा आउट भए भने डान डफेट 19 रनमा अवजित रहे। शंकर राणाले 16 रन बनाए। कप्तान करण केसी, भीम सार्की र साहब सालम 1 रनमा आउट भए। चितवनका लागि बलिङतर्फ सोहेल तन्वीरले 5 विकेट लिए। कप्तान कुशल मल्ल, अमर सिंह रौटेला, लुक वेस्टिज र रिजन ढकालले समान 1-1 विकेट हात पारे। अर्को खेलमा कप्तान अनिल कुमार शाहको अर्धशतक प्रेरित जनकपुर बोल्ट्सले लगातार 2 जित दर्ता गरेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा जनकपुरले कर्णाली याक्स विरूद्ध 8 विकेटको सहज जित निकाल्यो। जितसँगै 2 खेलमा 4 अङ्क जोडेको जनकपुर शीर्ष स्थानमा छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.2, न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 20.3, न्यूनतम 7, पोखराको अधिकतम 21.5, न्यूनतम 10.8, वीरेन्द्रनगरको अधिकतम 24.9, न्यूनतम 7.3 र दिपायलको अधिकतम तापक्रम 25.6, न्यूनतम 9.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा बेजिङमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भोलि भेटवार्ता गर्नुहुँदै स्थानीय तहको उपनिर्वाचन अन्तर्गत 37 स्थानको नतिजा सार्वजनिक, पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि 2,50,000 महिलाको परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना, गिनीमा फुटबल खेलका दर्शक बीच भागदौड़ मच्चिदा 56 जनाको मृत्यु र नेपाल प्रिमियर लीग क्रिकेटमा जनकपुर बोल्ड्सको लगातार दोस्रो जीत, काठमाण्डु गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजको विजय शुरूआत। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।